مجھے یاد پڑتا ہے کہ غالباً پہلے سیشن کے اختتام پر بھی سوال کا جواب میں نے دیا تھا اور کوئی کنفیوژن نہیں تھا. اور جو آپ نے فرمایا وہ بات اس طرح نہیں کہی تھی میں نے, یعنی اس میں تھوڑا سا سمجھنے میں یا کمیونیکیشن میں تھوڑا سا کنفیوژن محسوس ہوتا ہے. میں نے یہ بات کیٹیگوریکل کہی تھی اور میں ریپیٹ کر رہا ہوں کہ اسلام عورت کی سربراہی کو حکومت یا ریاست کسی بھی سطح پر اپروو نہیں کرتا, اور اسلام اس کو ڈس اپروو کرتا ہے, اور یہ اسلام کی تعلیمات اور اسلام کے منشا کے خلاف ہے. اب اس کے بعد اس کی لیگل پوزیشن میں نے واضح کی تھی. یوں کہیے کہ گویا عورت کی اسلام میں عورت کی سربراہی کی نہیں ہے, نہیں اور منع ہے, یہ جواب پوزیٹو عرض کر رہا ہوں. اب اسلامی احکام میں اور اسلامی کی جو جورسپروڈنس ہے, اصول فقہ اور اصول شریعت, اس میں جو نہیں اور منع ہوتی ہے آگے اس کے درجے اور اس کی اقسام ہوتی ہے. ایک ہوتی ہے نہی حرمت, ایک ہوتی ہے نہی کراہت. یعنی کوئی حکم لفظ لا کے ساتھ بھی آتا ہے اور کیٹیگوریکلی منع کا لفظ ہوتا ہے اس کے لیے. حدیث کے بھی کلمات میں لفظ لا آتا ہے, منع کیا ہوتا ہے, نہیں کا لفظ آتا ہے, ممانعت کا لفظ آتا ہے, مگر جب اس سے اسلامی اصول اور اسلامی احکام ڈیرائیو کرتے ہیں اور اس لا کو مترتب کرتے ہیں تو ہر جگہ جہاں لا لکھا ہوگا اس کا مطلب حرام نہیں ہوگا. اسی طرح جہاں ایک امر لکھا ہوگا کہ ایسا کیا جائے تو ہر جگہ اس امر کا مطلب فرض نہیں ہوگا. اب یہ اس سے اگلی بات. تو میں نے یہ عرض کیا تھا کہ یہ عورت کی جو حکمرانی کی ممانعت ہے اور عورت کی سربراہی کی ممانعت, اس کی ممانعت میں تو کوئی شک نہیں, ڈسپیوٹ ہی نہیں. اگر کوئی اس کے جواز کا قائل ہے تو یہ نقطہ نظر میرے نزدیک غلط ہے, جواز کا قائل غلط. اب ممانعت میں جو فرق اہل علم کے ہاں ہو سکتا ہے جس پر میں نے پوائنٹ آف ویو دیا وہ یہ کہ یہ نہیں, نہیں یہ حرمت نہیں, نہیں یہ کراہت ہے. یعنی انگلش میں ہم جب ٹرم کریں گے تو حرمت کے لیے ہم لفظ فوربیڈن لاتے ہیں اور کراہت کے لیے دو لفظ لاتے ہیں, یا ڈس اپروول لاتے ہیں یا کنڈیمڈ لاتے ہیں. یہ ڈس اپروولڈ ہے, کنڈیمڈ ہے اور فوربیڈن نہیں ہے, یعنی حرام اور مکروہ کے معنی میں. اس کی پھر میں نے وجہ اور دلیل بھی شرعی عرض کی تھی, ریپیٹ کر دیتا ہوں میں آج سوال کے ریفرنس سے. دلیل شرعی اس پر یہ ہے کہ میں نے یہاں پورا چارٹ بنا کے آپ کو یاد ہوگا عرض کیا تھا کہ امر کے لیے پانچ احکام پازیٹو سائڈ میں آتے ہیں, اوپر فرض, اس کے نیچے واجب, اس کے نیچے سنت موقدہ, اس کے نیچے سنت غیر موقدہ, اس کے نیچے پانچواں مستحب. اب فقہا جب مختلف فقہی مذاہب میں یعنی فرض اور واجب کو ڈیفرینشیٹ نہیں کرتے, بات شوافے وہ فرض اور واجب کو ایک جانتے ہیں, احناف نے زیادہ باریک ڈیفرینشیشن کی ہے, تو فرض اور واجب میں ایک فقہی فرق کر جانتے. اس طرح سنت آ جاتی, سنت میں پھر موقدہ اور غیر موقدہ کے دو لیول. اب حدیث میں اگر لکھا ہو یا فقہ کی کتاب میں کہ یہ امر سنت ہے تو سنت تو ہو گیا, اب فردر ڈیٹرمن کرنا ہوگا کہ سنت موقدہ ہے یا غیر موقدہ, کیونکہ موقدہ کے ترک سے احکام اور ہو جائیں گے اور غیر موقدہ کے ترک سے احکام اور ہو جائیں گے. تو یہ ڈیفرینشیٹ کرنا گریڈز کو, یہ اسلامک جورسپروڈنس اور اسلامک لا کا تقاضا بن جاتا. تو پانچواں درجہ مستحب ہے, جس کو ریکمنڈیشن ہوتی ہے وہ کر لیتے ہیں تو ثواب ہے, نہ کریں تو گناہ نہیں. ان پانچ درجات کے اپوزٹ سائڈ میں پانچ درجے نیگیٹو سائڈ میں آتے ہیں, فرض کے مقابلے میں حرام آتا ہے. یعنی جو چیز کسی چیز کو شریعت میں فرض ثابت کرنے کے لیے جس سٹرنگتھ کی کوئی نص یعنی کوئی دلیل, کوئی ثبوت قرآن اور حدیث کا جس درجے کی درکار ہوگی تاکہ وہ چیز شریعت میں فرض ثابت ہو, اسی طرح کسی چیز کو حرام ڈکلیئر کرنے کے لیے اسی ہی درجے کی سٹرنگتھ رکھنے والا کوئی حکم آیت یا حدیث کا کیٹیگوریکل درکار ہوگا کلیئر کٹ کہ اس سے وہ اس کا حرام ہونا ثابت ہو. اگر اس کی اسٹیبلشمنٹ کمپیریٹیولی ویک ہے یا اس کا جو چین آف نیریٹرز ویک ہے یا اس کی وہ اپنی اپلیکیشن میں امپلیسٹ ہے ایکسپلیسٹ نہیں ہے یا اس کا جو उसका जो सिग्निफिकेंस है वो उसका एक्सप्रेस नहीं है, इम्प्लाइड है, कोई फर्क आ जाएगा तो वो एक ग्रेड नीचे हो जाएगा, वो हुक्म हराम की जगह मकरूह के दर्जे में आ जाएगा। अब मकरूह साबित करने के लिए कि देखना होगा कौन सी हदीस है या किस तरह का हुक्म है, उससे फिर मकरूह तहरीनी भी साबित होगा, वो वाजिब के मुकाबले में हो जाएगा। और अगर निचले दर्जे में आ जाएगा तो फिर इसाअत एक दर्जा आ जाएगा जो सुन्नत मुअक्कदा के बराबर है, फिर उसके मुकाबले में मकरूह तंजीही आ जाएगा जो सुन्नत गैर मुअक्कदा के मुकाबले में है, और जो मुस्तहब है उसके मुकाबले में खिलाफ औला आ जाएगा। तो दस अहकाम इस तरफ हैं, दस अहकाम इस तरफ हैं, और ग्यारहवां हुक्म दोनों के लिए कॉमन है जिसको मुबाह कहते हैं, यानी जायज। मुबाह वो होता है कि आप कर लें तब भी शरण कोई मना नहीं और न करें तब भी कोई गुनाह नहीं। तो ये पांच अहकाम है। तो मैंने एडिशनल बात ये की कि जब हम फिक्स करते हैं औरत की हुक्मरानी, पहली बात ये हो गई कि ये जायज नहीं या इसकी इजाजत नहीं और इस्लाम इसको अप्रूव नहीं करता, इस पर नहीं और ममानियत आई है, यह तालीमात इस्लाम और मंशा इस्लाम के खिलाफ है, ये बात कैटेगोरिकल हो गई। अगला सवाल आया कि अगर इस्लाम की तालीम के खिलाफ है तो ये कहां फाल करता है। तो कुछ कहने वाले कह सकते हैं कि हराम है, मैंने कहा मैं इसको हराम नहीं कहता बल्कि इसको कराहत के दर्जे में समझता हूं, ये मकरूह है। अब मकरूह पर बहस भी हो सकती है कि मकरूह तहरीमी के दर्जे में है या तंजीही के दर्जे में है, इस पर भी इख्तलाफ हो सकता है, ताहम इसके कराहत होने पर कोई कंफ्यूजन नहीं। हराम इसलिए नहीं कि जो नसूस जिनसे औरत की सरबराही की ममानियत साबित होती है, ममानियत पर तो इख्तलाफ ना रहा नहीं, साबित होती है, वो नसूस अपने सबूत में कैटेगोरिकल और एक्सप्रेस नहीं है, इम्प्लिसिट है, एक्सप्लिसिट नहीं है। ये कुरान मजीद की ये आयत है, अर्रिजाल कव्वामून अला निसा, कि मर्द औरतों के ऊपर कव्वाम यानी हाकिम होते हैं या मुंतजिम होते हैं। और या फिर कुरान हदीस पाक है सही बुखारी में जिसने हुज़ूर अलैहिस्सलाम ने फरमाया वो कौम फला नहीं पाएगी जिसने अपने उमूर औरत के सपुर्द किए। ये दो हदीसें हैं, सबसे ऊंचे दर्जे के आर्गूमेंट्स हैं जो औरत की सरबराही की ममानियत में जाते हैं, बाकी जितने भी हैं वो इसके बाद नीचे आते हैं। तो सबके टॉप लेवल के ये दो आर्गूमेंट्स, अब इनसे इतनी बात तो एस्टेब्लिश। अब जब देखते हैं तो कवामियत जो मर्द का मुंतजिम होना औरत पर, ये आयत जो है ये आई है आयली मामलात के सियाक व सबाक में, पस मंजर कुरान मजीद के बयान का आयली मामलात। मगर इसके उमूम से ये बात अख्ज होती है कि सलाहियतों के एतबार से और अहवाल हयात के तकाजों के एतबार से बुनियादी तौर पर मुंतजमियत की, कवामियत की, एडमिनिस्ट्रेशन की जिम्मेदारी, हेड होने की जिम्मेदारी हर जबकि मर्द को दी गई। तो मंशा मालूम हो गया, मगर कैटेगोरिकली औरत। अब इसके बरक्स एग्जैक्टली जब ये घर के लिए जो मामला आया तो उसके बारे में हुक्म क्या होगा, जहां मर्द नहीं कमा रहा और औरत कमा के मर्द को भी खिला रही है और बच्चों को भी खिला रही है और मर्द बैठा खा रहा है और बच्चे भी खा रहे हैं और घर का निजाम भी औरत चला रही है, अमलन वो कवामियत उसके पास आ गई। तो अब ये चीज मंशा इस्लाम या तालीम इस्लाम के खिलाफ होगी, मर्द के अमल के लिए बायस मजम्मत होगी, मगर इटसेल्फ अब ये अमल हराम नहीं कि कोई कहे कि ये हराम कमाई खा रहा है मर्द या बच्चे हराम खा रहे हैं, क्योंकि कवामून अला निसा के खिलाफ हो गया, नहीं उसको कैटेगोरिकल नहीं है, एक मंशा बयान हुआ है जिसमें फरमाया वो कौम फला नहीं पाएगी। अब फला का उखरवी फला मुराद है, दुनियावी फला मुराद है, और उसमें भी मंशा बयान कर दिया गया कि ये पसंदीदा नहीं देखा गया, और फला का तकाजा ये है कि उमूर मर्द को सौंपे जाएं और औरत को दीगर जिम्मेदारियां दी जाएं जिसके लिए वो बनाई गई, और उसके फिर आगे लेवल्स हैं। तो दोनों नसूस को अगर सामने रखें तो दोनों नसूस हुरमत में कैटेगोरिकल नहीं, मना में है कैटेगोरिकल, और हदीस जो है वो खबर वाहिद है, मुतवातिर भी नहीं है, और जब तक हदीस मुतवातिर न हो खबर वाहिद से हराम होना एस्टेब्लिश नहीं होता, मंशा मालूम हो जाता है। इन तमाम चीजों को सामने रखकर मैंने ये अर्ज किया था जिसको मैंने फाइनलाइज किया कि ये इस्लाम में मना जरूर है, मगर इसको हम कहेंगे मंशा इस्लाम के खिलाफ है, या दर्जाए कराहत में ये चीज आएगी, दर्जाए हुरमत में, जैसे मकरूह को उठाकर हराम कर देना ये इस्लाम के अहकाम का बाज़ुकत मजाक बन जाता है, इस तरह हराम को गिरा के नीचे कर देना भी इस्लाम के अहकाम का मजाक बन जाता है। हर चीज अपने मकाम पर रहती है, और अमल दरामद के लिए सिर्फ किसी चीज का फर्ज या हराम होना ही जरूरी नहीं होता। हम नमाज पढ़ते हैं और फजर की दो सुन्नतें भी पढ़ते हैं और कभी नहीं छोड़ते, हालांकि वो सुन्नत है, फर्ज वाजिब तो नहीं है। हम बाकी सुन्नतें मुअक्कदा और गैर मुअक्कदा भी अदा करते हैं, तो जो निजाम है जिंदगी है और कानून वो सिर्फ फराइज से इबारत नहीं है, बल्कि फराइज व सुनन और फराइज व वाजिबात, जुमा वाजिब है, कुर्बानी वाजिब है, फर्ज नहीं है। मगर न हम जुमा तर्क करते हैं न फर्ज के तर्क करने से गुनाह फर्ज की मानिंद होगा, اسی طرح ہر چیز حرام نہیں ہوتی جو منع ہوتی ہے، کچھ مکروہ کے درجے میں آتی ہیں، کچھ تنزیہ کے درجے میں. تو تمام احکام کا ایک نظام وضع کر کے شریعت اسلامیہ کا پورا سٹرکچر تیار ہوتا ہے. یہ بات
جناب میرے طرف سے گزارش یہ کہ آپ آیت مبارکہ میں